السلام عليكم ورحمة الله وبركاته. أهلا وسهلا. جیسے کہ ہم نے تدبر قرآن کی سیریز شروع کی ہے اور آج ہماری فرسٹ کلاس رہے گی اس سلسلے میں. جزء 1 میں سے کچھ آیت ہم نے سلیکٹ کی ہیں, سورہ بقرہ کی آیت نمبر 34, 35, 36. تو اسی کو ہم سمجھنے کی کوشش کریں گے اور اس میں غور و فکر کریں گے, اس میں ہمارے لیے کیا عملی پہلو ہے. پہلے تلاوت سن لیتے ہیں.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. وقلنا یا آدم اسکن انت وزوجک الجنہ وکلا منها رغدا حیث شئتما ولا تقربا هذه الشجرة فتكونا من الظالمین. فأزلهما الشيطان عنها فأخرجهما مما كانا فيه وقلنا اهبطوا بعضكم لبعض عدو ولكم في الأرض مستقر ومتاع إلى حين.
السلام عليكم ورحمة الله وبركاته. نحمده ونصلي على رسوله الكريم, أما بعد. فأعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ. آمین یا رب العالمین. ابھی آپ کے سامنے سورہ بقرہ کی, یعنی جزء 1 میں سے سورہ بقرہ کی آیت نمبر 35 اور 36 کی تلاوت کی گئی ہے. آج ہم نے ان آیات کو چوز کیا ہے تدبر کرنے کے لیے اور ہمارے لیے اس میں کیا عملی پہلو ہیں وہ تلاش کرنے کے لیے. اللہ تعالیٰ سے ہم دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمارا سینہ کھولے, ہمیں شرح صدر عطا کرے, اور اللہ کرے کہ اللہ تعالیٰ کی آیات کا علم ہمارے اندر بہترین طریقے سے وہ جذب ہو اور ہمارے اندر عمل میں ڈھلتا چلا جائے. آمین. ترجمہ دیکھ لیجیے. اور ہم نے کہہ دیا کہ اے آدم, تم اور تمہاری بیوی جنت میں رہو اور جہاں کہیں سے چاہو با فراغت کھاؤ پیو, لیکن اس درخت کے قریب بھی نہ جانا ورنہ ظالم ہو جاؤ گے. لیکن شیطان نے ان کو بہکا کر وہاں سے نکلوا دیا, اور ہم نے کہہ دیا کہ اتر جاؤ, تم ایک دوسرے کے دشمن ہو, اور ایک وقت مقرر تک تمہارے لیے زمین میں ٹھہرنا اور فائدہ اٹھانا ہے. اور ہم نے آدم اور اس کی بیوی سے کہا کہ تم اور تمہاری بیوی جنت میں آرام سے رہو, جہاں کہیں جاؤ با فراغت جو چاہے کھاؤ, لیکن بس صرف ایک درخت کے قریب نہ جانا ورنہ تم ظالموں میں سے ہو جاؤ گے. فأزلهما الشیطان, تو شیطان نے ان کو بہلایا پھسلایا, اپنے ڈھب پر لے آیا, یعنی ان کے ارادے کو متزلزل کیا. کس چیز سے؟ جس سے ان کو روکا گیا تھا. فأخرجهما مما كانا فيه, اور ان کو نکلوایا وہاں سے جہاں وہ تھے. وقلنا اهبطوا بعضكم لبعض عدو, پھر ہم نے کہا کہ دیکھو تم دونوں ایک دوسرے کے, یعنی بعض بعض کے دشمن ہیں. ولکم فی الارض مستقر و متاع الی حین, اور تمہارے لیے ایک وقت مقررہ تک کے لیے وہاں ٹھکانہ ہے, یعنی دنیا میں. یعنی ہم کو بھیجا گیا ہے ہمیشہ کے رہنے کے لیے نہیں, بلکہ کچھ وقت مقرر تک کے لیے ہم کو یہاں بھیجا گیا ہے. واپس ہم کو ہماری وہی اصل جگہ جانا ہے جہاں آدم علیہ السلام کو پیدا کیا گیا تھا اور ان کے لیے حوا کو. اب یہاں پر ہم دیکھتے ہیں, یعنی یہ آیات ہم نے اس کی تلاوت کی, اس کا ترجمہ ہم نے دیکھا, اور دو طرح سے ترجمہ ہم نے دیکھ لیا. اس آیت میں غور و فکر اور تدبر ہم کیسے کریں گے؟ جیسے کل ہم نے تدبر کے معنی پڑھے تھے, آپ کو یاد ہوگا کہ کسی چیز کے پیچھے سے آنا, کسی چیز کو سمجھنا یا نامعلوم چیز کو جاننا, معلوم کرنا, اس کے بارے میں شعور اور ادراک ہونا, اس کا احساس ہونا, بہت سارے معنی ہم نے پڑھے تھے اگر کل کا یاد ہو تو. تو الحمدللہ, اللہ تعالیٰ کا شکر احسان ہے کہ اللہ تعالیٰ نے ہمیں قرآن سے جڑنے کی توفیق دی, اور الحمدللہ ہم یہاں پر قرآن کو سمجھنے کے لیے بیٹھے ہیں. اور اس ایک گھنٹے میں ہم کوشش کریں گے, حالانکہ کسی بھی آیت کا حق ایک گھنٹے میں ادا نہیں ہو سکتا ہے, لیکن ہمارے پاس ٹائم کی کمی ہے ہم جانتے ہیں, اور اتنا زیادہ ہم بیٹھ بھی نہیں سکتے. ہم صرف یہاں پر ایک چند پوائنٹ آپ کے سامنے رکھ کر آپ کے ذہن کو کھلا چھوڑ دیں گے. اب یہ آپ کی ذمہ داری ہے کہ آپ اس پر غور و فکر کریں, مزید اس میں ڈیپ نالج حاصل کریں, اور اپنے ذہن پر جا کر تھوڑا سا کلک کریں وہاں پر, اور अपने आप को सोचने पर मजबूर करें कि आया मैं इस आयत के मुताबिक कहाँ तक अमल कर रही हूँ। ये आयतें अल्लाह सुबहाना तआला ने नाजिल की हैं, तो इसमें मेरे लिए क्या सबक है, मुझे इससे क्या सबक हासिल करना चाहिए, ये आयतें मुझसे क्या तकाजा करती हैं और इन आयतों के मुताबिक मैं अपनी ज़िंदगी कैसे गुजार सकती हूँ। बेसिकली आज हम चार पॉइंट को डिस्कस करेंगे। ये आयत हमें जो बता रही है, वैसे आप देखें यकीन जानिए सिलेक्ट करना बहुत इंतहाई मुश्किल काम है, क्योंकि कुरान करीम की हर आयत ही हमें इतने बेहतरीन असबाक यानी सबक देती है और उससे हम अपनी ज़िंदगी के लिए इतने बेहतरीन रहनुमा उसूल हासिल कर सकते हैं जिसका कोई बयान नहीं, हम उससे तसव्वुर भी नहीं कर सकते। लिहाजा सबसे मुश्किल काम है आयतों को चूज़ करना और सिलेक्ट करना कि आज हम कौन सी आयत अपने लिए लें। जो हालात से आज हम गुजर रहे हैं, जैसे कुछ अरसे पहले स्कॉलर ने कहा था और अफसोस करके कहा था कि यकीन जानिए कि आज हम आखिरी जनरेशन है या हमारी जो औलाद है वो आखिरी जनरेशन है जो एक फैमिली के साथ ज़िंदगी गुजार रही है। वरना आज दुनिया में सोशल मीडिया के ज़रिए से या शैतान के बहकावे की वजह से सबसे ज़्यादा जो डिस्ट्रैक्ट किया गया जिस यूनिट को, वह है ख़ानदान, हस्बैंड वाइफ का ताल्लुक, हस्बैंड और वाइफ। सबसे पहले जो यहाँ हमें कॉन्सेप्ट दिया गया है कि अल्लाह ताला ने आदम अलैहिस्सलाम के लिए हज़रत हव्वा को पैदा किया, यानी आप देखें कि अल्लाह सुबहाना ताला ने आदम अलैहिस्सलाम को अपने हाथों से बनाया। खलक तब यदी का लफ्ज़ आता है कि मैंने अपने हाथों से आदम अलैहिस्सलाम की तख्लीक की। सुबहान अल्लाह, कितना बड़ा ऑनर था, यानी इंसान के लिए बहुत बड़ा ऑनर है और आदम अलैहिस्सलाम के लिए सबसे बढ़कर कि अल्लाह ताला ने आदम अलैहिस्सलाम की तख्लीक अपने हाथों से की, फिर फरिश्तों से सजदा करने लगाया। लेकिन वहाँ सारे फरिश्ते थे, एक जन्नत का माहौल था, सब कुछ था, लेकिन सुबहान अल्लाह एक मर्द के लिए एक साथी, एक औरत, एक बीवी की कितनी ज़रूरत है। और उसी ज़रूरत को पेश नज़र रखते हुए अल्लाह ताला जानता था, क्योंकि अल्लाह ताला ने आदम अलैहिस्सलाम को अपने हाथों से तख्लीक किया था ना, और अल्लाह ताला जानता था कि फितरत इंसानी क्या है, कैसी है। तो अल्लाह ताला को इस बात का इल्म था और अल्लाह ताला वो सब जानते हैं जो हम नहीं जानते। तो अल्लाह ताला ने इसीलिए उनके पेयर के तौर पर, उनके जोड़े के तौर पर, उनके साथी के तौर पर अल्लाह ताला ने आदम अलैहिस्सलाम के लिए हव्वा को पैदा किया। यानी अल्लाह ताला जानता था कि आदम अलैहिस्सलाम अकेले तन्हा नहीं रह सकते, कोई ना कोई साथी ज़रूर चाहिए। तो क़ुरान में ज़ौज का लफ्ज़ आया है उसके लिए, जिसको हम जोड़ा कहते हैं उर्दू में। और ज़ौज के जो अपोज़िट आता है या ज़ौज से मिलता जुलता ही, यानी एक दूसरा लफ्ज़ आता है शफ़, वो भी जोड़े के लिए आता है यानी साथी के लिए। तो ज़ौज बमानी बीवी या मादा, शौहर या नर, मियाँ बीवी या नर और मादा यानी मुज़क्कर मौनस दोनों मिलकर भी एक ज़ौज हैं। और नर और मादा यानी मुज़क्कर मौनस या मियाँ बीवी के मिलाने को ज़ौज कहते हैं, यानी दोनों जब मिलते हैं तो। नकाह के बरक्स ज़वजा का इतलाक हर उस चीज़ पर भी होता है जिसमें नर और मादा का वजूद या शऊर पाया जाता हो। जैसे नबातात भी हम देखते हैं, प्लांट्स हम देखते हैं ना, वो भी नर और मादा में होते हैं, ज़ौज में होते हैं। तो यानी ज़ौज के दो हिस्से हुए, एक नर अशिया, उन्हें ज़करा कहा जाता है, ज़ुकूर उसकी जमा है, ज़ुकरान भी कहते हैं, और दूसरा है मादा यानी उनसा, इनास भी कहा जाता है। फिर ज़वजे के लिए भी ज़रूरी कि यानी जिनसे लिहाज से उनका मिलाप हो, यानी सिर्फ एक नर और एक मादा। क़ुरान में ये लफ्ज़ काफ़ी दफ़ा इस्तेमाल हुआ है ज़वजे का। तो ज़ौज यज़ूजु, ज़ाज यज़ूजु, ज़ौजन मिलाना, जोड़ा बनाना, इसमें ज़ात है, जोड़े का एक हिस्सा भी होता है साथ ही किसी चीज़ की कसम, जैसे कि अल्लाह ताला फरमाता है इन्ना हाज़ा अदुवुल लका वली ज़ौजिक, कि यकीनन ये तेरे दुश्मन है और तेरे जोड़े के लिए भी, यानी तुम दोनों मियाँ बीवी के लिए दुश्मन हैं। एक और मानों में भी इस्तेमाल होता है उहशुरुल्लज़ीन ज़लमु व अज़वाजुहुम वलका वली ज़ौजिक, कि इकट्ठा करो उन लोगों को जिन्होंने जुल्म किया और उनके साथियों को और उनको जिनकी ये लोग बंदगी किया करते हैं मिन दूनिल्लाह, अल्लाह के सिवा। फिर एक और आता है लफ्ज़ क़ुरान में इसी से मिलता, यानी इस मानों में फ़अम्बतना फ़ीहा मिन कुल्ली ज़ौजिन करीम, फिर हमने उगाया उसमें से सबसे उम्दा किस्म की चीज़ें। तो ज़व्वजा युज़व्वजु तज़वीजन, किसी को किसी का जोड़ा बनाना, साथी बनाना, जिसको जोड़ा बनाया और जिसका जोड़ा बनाया गया, दोनों मफ़ूल बिनफ़्स आएंगे, जैसे कि अल्लाह ताला ने सूरह अहज़ाब में फ़रमाया ज़व्वजना कहा लिकै ला यकूना अलल मोमिनीना हरजुम फ़ी अज़वाज अदियाइहिम, हमने जोड़ा बनाया आपका उन खातून को यानी ज़ैनब बिन्त जहश को, ताकि ना रहे मोमिनों पर कोई गुनाह अपने मुंह बोले बेटों की बीवियों के बारे में। ये जो ज़ौज का लफ्ज़ है, यानी आप देखिए इसमें एक उनसा यानी एक मौनस और एक मुज़क्कर आएंगे। अल्हम्दुलिल्लाह यहाँ पर उस बात की जड़ भी कट जाती है। अगर आप इस कुरान की इस आयत को आप गौर से देखेंगे اور اس کی ڈیپ نالج میں جائیں گے. تو سبحان اللہ آج کل جو ایک نیا فتنہ اٹھا ہے اور جو فتنہ آج کل بہت زور و شور پر ہے اور ایون مسلمانوں میں بھی, یعنی خود مسلمانوں نے اپنی ایسی مساجد الگ بنا لی ہیں. آپ میری بات اگر ہو سکتا تو سمجھ رہے ہوں گے کہ میرا اشارہ کس بات کی طرف ہے. یعنی ہم جنس پرستی, ہوموسیکشوالٹی, ایل جی بی ٹی کیو جو بھی ہیں, آپ دیکھیں یہ اللہ تعالیٰ اتنے واضح طور پہ ارشاد فرما رہا ہے کہ ہم نے زوج کی صورت میں پیدا کیا, ایک نر اور ایک مادہ, ایک مؤنث ایک مذکر. یعنی زوج کا کانسیپٹ کمپلیٹ ہی نہیں ہو سکتا ہے جب تک کہ دونوں ایک یعنی اپوزٹ سیکس نہ ہوں. ٹھیک ہے, ساتھ ہی اس صورت میں ہو سکتا ہے کہ اللہ تعالیٰ نے دونوں کو ایسا بنائے کہ جب نکاح ہوتا ہے تو نکاح کی وجہ سے الحمدللہ اللہ تعالیٰ ایک ایسی محبت ڈال دیتا ہے دونوں کے دلوں میں کہ وہ ایک دوسرے کے ہم مزاج بننے کی کوشش کرتے ہیں. حالانکہ دو مختلف خاندان کے لوگ ہوتے ہیں, وہ دو مختلف مزاج کے لوگ ہوتے ہیں, دو مختلف گھروں کے لوگ ہوتے ہیں, لیکن سبحان اللہ اللہ تعالیٰ اس نکاح کی وجہ سے جو ایک وہ زوجیت میں جب مبتلا ہوتے ہیں, اللہ تعالیٰ ان کو نکاح کے بندھن میں باندھتا ہے, ایک مرد اور ایک عورت کو, تو اس نکاح کی برکت سے جو آپس میں ان کی جو محبت, یکسوئی, ایک دوسرے کا خیال رکھنا, ایک دوسرے کے لیے قربانی دینا, یہ جذبہ پیدا ہوتا ہے, ہے نا. الحمدللہ پہلی بات تو یہ دیکھیں کہ یہاں پر اس بات کی جڑ ہی کٹ جاتی ہے کہ دو سیم سیکس کی شادی نہیں ہو سکتی ہے, دونوں دو سیم سیکس ساتھ میں نہیں رہ سکتے, بلکہ جو زوج کا کانسیپٹ اور لفظ ہے جو ہمیں دیا گیا ہے وہ کیا ہے, ایک مرد اور ایک عورت, ایک مذکر ایک مؤنث, ایک نر اور ایک مادہ, اسی سے نسل انسانی کی بقا ہے الحمدللہ. اور یہ اللہ تعالیٰ ہی نے اس طرح سے جوڑا پیدا کیا. اگر آپ لوگ دیکھیں گے جب ہم لٹریچر کا مطالعہ کرتے ہیں, اسلامک لٹریچر کا اور قرآن کی, جب ہم ڈیپ نالج میں جاتے ہیں, تو جو اجتماعی فسادات کب ہوتے ہیں, یعنی دنیا فساد سے کب بھر جاتی ہے, وما کان ربک لیہلک القرا بظلم واہلھا مصلحون, اور تیرا رب ایسا نہیں ہے کہ بستیوں کو ظلم سے تباہ کر دے حالانکہ اس کے باشندے نیک عمل کرنے والے ہوں. سبحان اللہ, ایک اس میں آتا ہے قرآن کی آیت میں کہ وتقوا فتنۃ لا تصیبن الذین ظلموا منکم خاصہ, بچو اس فتنے سے جو صرف انہی لوگوں کو مبتلا مصیبت نہ کرے گا جنہوں نے تم میں سے ظلم کیا ہوگا. تو جو قوم لوط تھی, قوم لوط کو اس وقت ہلاک کیا گیا جب ان کا اخلاقی شعور بالکل ختم ہو گیا تھا, ان کے ذہن اور ان کی سوچ میں بہت زیادہ فتور آ گیا تھا, یعنی شیطانی ذہن ان کا بن گیا تھا, بے حیائی اتنی بڑھ گئی تھی کہ وہ علانیہ مجلسوں اور بازاروں میں فواہش کا ارتکاب کرتے تھے اور ان کے اندر فواہش کا احساس ہی باقی نہیں رہا تھا. تو اب دیکھیں کہ جب کسی قوم کے اندر ایسی بے حیائی اور فواہش بڑھ جاتے ہیں تو اللہ تعالیٰ کی طرف سے ان کے لیے ہلاک ہونے کا فیصلہ کر دیا جاتا ہے اور خاندان تباہ اور برباد ہو جاتے ہیں. آج ہم ویسٹرن کنٹریز اور ان کا دیکھا دیکھیں, آج جو ایسٹرن کنٹریز ہیں وہاں پر بھی وہی سیلاب, وہی طوفان اور وہی شیطانی سوچ کار فرما ہم کو نظر آ رہی ہے کہ اللہ تعالیٰ نے جو کانسیپٹ ہم کو دیا ہے وہ زوج کا کانسیپٹ ہے, ایک نر اور مادہ. آپ نے دیکھا ہوگا جب ہم الیکٹریسٹی, مجھے اتنی زیادہ معلومات نہیں ہے فزکس کے بارے میں, ویسے میرا کبھی بھی پسندیدہ سبجیکٹ نہیں رہا وہ, لیکن آپ نے دیکھا ہوگا ہم اتنی تو سمجھ ہم رکھتے ہیں کہ جب ہم کوئی پلگ لگاتے ہیں, اور آپ نے دیکھا ہوگا جب ہم وہ پلگ کو کھولتے ہیں تو اس میں دو قسم کے کیبلس ہوتے ہیں نا, ایک پلس کی جگہ ہم اس کو جوڑتے ہیں اور ایک مائنس کی جگہ جوڑتے ہیں نا, ہے کہ نہیں. اگر میں کچھ بھول رہی ہوں تو آپ مجھے بتا سکتے ہیں. ایون الیکٹریسٹی میں بھی آپ دو قسم کے وہ لگاتے ہیں, پلگ میں دو قسم کے کیبل ہوتے ہیں. بیٹری آپ دیکھتے ہیں جب ہم کسی کوئی بھی بیٹری ڈالتے ہیں, کوئی سیل ڈالتے ہیں, جیسے میرے پاس ریکارڈر ہی ہے تو میں ریکارڈر میں جب بیٹری ڈالتی ہوں سیل ڈالتی ہوں تو ایک طرف پلس ایک طرف مائنس ہوتا ہے, ہے نا. اگر آپ دونوں ایک ساتھ پلس کر دیں گے اور دونوں ایک ساتھ مائنس کر دیں گے تو کیا آپ کے پاس لائٹ جلے گی, الیکٹریسٹی آئے گی؟ نہیں آئے گی, بلکہ ہو سکتا کچھ چیز بلاسٹ ہو جائے, ہے نا. تو سبحان اللہ, اللہ تعالیٰ نے کیسے یہ نظام رکھا ہے. سبحان اللہ, ہر چیز کو اللہ تعالیٰ نے جوڑوں کی شکل میں بنایا, ایون پلانٹس کو آپ دیکھ لیجیے. سبحان اللہ, کیسے اللہ تعالیٰ کی قدرت کاملہ ہم کو نظر آتی ہے کہ ہر چیز کا اللہ تعالیٰ نے جوڑا بنایا ہے. جیسے دن کا جوڑا رات ہے, نر اور مادہ ہے. تو کسی بھی سوسائٹی کی تعمیر اور ترقی اس کے خاندان سے ہوتی ہے, اس کے یونٹ سے ہوتی ہے, اور وہ یونٹ یعنی یہ خاندان, یہ اگر صحیح سلامت رہے تو وہ پورا معاشرہ, پوری سوسائٹی ترقی کرتی ہے. آپ ہمیشہ جانتے ہوں گے, مطلب میرا جب بھی کوئی لیکچر رہتا ہے تو میں ضرور یہ بات کہتی ہوں, کیونکہ خاندان, یہ جو ہمارا یونٹ ہے, یہ بچا رہنا اور محفوظ رہنا بہت ضروری ہے. تو یہ اللہ تعالیٰ فرما رہے کہ وقلنا یا آدم اسکن انت وزوجک الجنہ, اے آدم تم اور تمہاری بیوی, دیکھیں دونوں کا لفظ آئے گا, اے آدم اسکن تم رہو, سکون سے رہو, انت تم وزوجک اور تمہاری بیوی, جنت جنت میں. سبحان اللہ, یعنی اللہ تعالیٰ نے ہمیں یہاں کانسیپٹ کیا دیا ہے کہ ایک مرد اور عورت یہ دو لوگ مل کر ہی اطمینان اور سکون کی زندگی گزار سکتے ہیں. اگر مرد اور مرد رہیں گے یا عورت اور عورت رہیں گے تو فساد پیدا ہوگا زمین میں اور اس کی وجہ سے زمین ہلاک کر دی جائے گی. تو ہمیں کانسیپٹ پہلے یہ دیا گیا کہ ایک مرد اور ایک عورت سے جوڑا بنتا ہے, ایک زندگی کی شروعات ہوتی ہے, خاندان کی شروعات ہوتی ہے. لیکن آج آپ دیکھیں کہ ہمارا سب سے زیادہ جو ڈسٹرب اور ڈسٹریکٹ یونٹ ہے وہ یہی خاندان ہے. ابھی آئے دن آپ لوگ خود, ہو سکتا مجھ سے زیادہ آپ خبروں میں اپڈیٹ ہوں ماشاءاللہ, اسپیشلی یعنی آپ تو کہیں کا کوئی فرق نہیں رہا, چاہے ایسٹرن کنٹری ہو چاہے ویسٹرن کنٹری ہو یا مڈل ایسٹ ہو, ہر جگہ آئے دن ہم دیکھتے ہیں کہ یعنی کیا وجوہات ہیں وہ تو بعد میں ہم ڈسکس کریں گے, لیکن آپ دیکھیں کہ ہمارا جو فیملی یونٹ ہے, جو خاندانی یونٹ ہے, کتنا ڈسٹرب اور ڈسٹریکٹ ہے. آئے دن بچوں کی طلاقیں, خلا, ابھی کل میری کسی سے بات ہو رہی تھی, اتنے آئیڈیل طور پر ایک شادی ہوئی تھی, دونوں گھرانے دینی مزاج کے تھے, لیکن 19 ڈیز کے بعد ہی وہ لڑکے نے لڑکی کو طلاق دے دی. اسی طرح سے بچے پیدا ہونے کے بعد بھی خلا لیا جا رہا ہے, خلا لے رہے ہیں, اور بعض اوقات تو واقعی میں زندگی اتنی ان لوگوں کی اجیرن ہو جاتی ہے کہ لگتا ہے کہ اس کا حل خلا ہی ہے یا طلاق ہی ہے. لیکن کیا وجوہات, کیا وجہ ہیں, یعنی کیا ہمارے بچوں کے ذہن صحیح نہیں رہے, یا ہمارے خود کے ذہن صحیح نہیں رہے, تربیت صحیح نہیں ملی, یا ماحول کا اثر ہے, واللہ عالم کیا ہے. وہ ریزن ہم کبھی بعد میں اللہ نے چاہا تو ڈسکس کریں گے, اس پر بھی گفتگو کریں گے. جی سوشل میڈیا ہو سکتا ہے, کچھ بھی ہو سکتا ہے. اور پھر آپ دیکھیں کہ پہلے تو ایک بات یہ ہوئی, اس کو پہلے ذہن میں رکھ لیجیے کہ ایک مرد اور ایک عورت, یعنی آج لیکن مسلمانوں نے آج اپنی مسجدیں بھی الگ بنا لی, کو خود مسلمانوں میں گیز اور لیسبین وہ الگ بن رہے ہیں, وہ ایک تو بہت ہی بڑا فتنہ ہے سمجھے وہ, اور بس اللہ تعالیٰ ہی ہماری امت کو اس سے اور تمام دنیا کے لوگوں کو اس سے محفوظ رکھے, بہت ہی برائی کی طرف جو جا رہے ہیں وہ ایک الگ بات ہوگی. دوسری طرف ہم یہاں دیکھتے ہیں کہ جو ہم مسلمان ہیں اور جو ایک ٹھیک ہے ایک مرد اور ایک عورت کا جو صحیح کانسیپٹ رکھتے ہیں, جو صحیح اللہ تعالیٰ نے ہم کو کانسیپٹ دیا ہے, تو یہاں پر آپ دیکھیں کہ جو رہنے کی جگہ ہے اسکن, اسکان اسی سے نکلا ہے, اسکان اسکن سکون سب ایک سے ہے. تو گھر کا جو کانسیپٹ ہے وہ کیا ہے, سکون ہے. کہ گھر ہوتے کس لیے ہیں, سکون کے لیے ہوتے ہیں. جب گھروں میں سکون ہوگا تو باہر بھی سکون ہوگا. جب گھروں میں ذہنی اطمینان ہوگا, ذہنی سکون ہوگا, ایک خوشگوار زندگی ہوگی, اچھی اسٹریس فری لائف ہوگی, تو سبحان اللہ اس کے اثرات باہر بھی نمایاں ہوں گے. تو ایک گھر کا پرسکون ہونا کتنا ضروری ہے, ایک گھر میں سکون کا ماحول کتنا ضروری ہے. تو اللہ تعالیٰ نے تو فرمایا کہ تم سکون سے رہو, لیکن کیا ہوا, پھر اللہ تعالیٰ نے یہ کہ وقولا اور تم دونوں کھاؤ, منہا رغدن ہے سشیتما, جو چاہو با فراغت کھاؤ. غور کریے ذرا, یعنی ہر بات غور کرنے کے قابل ہے, اس میں بہت ہی زیادہ ڈیپ نالج والی آیت ہے کہ تم دونوں با فراغت جہاں چاہو گھومو, جہاں چاہو جاؤ, کوئی ریسٹرکشن نہیں, کوئی پابندیاں نہیں ہیں, کوئی بیڑیاں نہیں ہیں, اور ایون جو کھانا ہے وہ بھی کھاؤ, ہر چیز تمہارے لیے فری ہے, کوئی چیز پر کوئی پابندی نہیں ہے. بس ولا تقربا ھذہ الشجرۃ, بس تم دونوں نہ جانا اس درخت کے قریب, فتکون من الظالمین, ورنہ ہو جاؤ گے ظالموں میں سے. سبحان اللہ, آپ دیکھیں کہ اللہ تعالیٰ نے ہر چیز کی اجازت دے دی, ہر چیز کی, جہاں چاہو جاؤ, جہاں چاہو رہو, جو دل چاہے کھاؤ, جو چاہے کرو, سب چیز کی آزادی. 99% چیزیں آپ کو آزادی دے دی گئی, آپ کے لیے جائز اور حلال ہیں. اونلی ون, صرف ایک چیز کے قریب جانے سے منع کیا گیا تھا, صرف ایک چیز. تو آپ دیکھیں کہ یہ جو ہمارا سیکنڈ پوائنٹ آ رہا ہے وہ ہے, پہلا پوائنٹ تھا ہمارا کہ ہسبینڈ وائف کا تعلق. ہسبینڈ وائف کسی بھی سوسائٹی کی, یعنی خاندان جو ہے وہ سب سے مضبوط یونٹ ہوتا ہے سوسائٹی کا, اس کو بچانا بہت زیادہ ضروری ہے, ورنہ آپ یعنی کوئی سوسائٹی میں تعمیر اور ترقی ہو نہیں سکتی. اور دوسرا پوائنٹ ہمارا ہے کہ انسانی فطرت آپ دیکھیں, اور اللہ تعالیٰ جانتا تھا یہ بات, اللہ تعالیٰ کو تو پہلے سے علم تھا کہ کیا ہوگا, ساری چیزیں اللہ تعالیٰ کے پاس موجود تھیں, اللہ تعالیٰ جانتا تھا, لیکن اللہ تعالیٰ نے منع کیا انسان کو, کیونکہ اللہ تعالیٰ نے انسان کو ارادے اور اختیار کی آزادی دی ہے. تو اللہ تعالیٰ دیکھنا چاہتا ہے کہ میرا بندہ اپنے خود کے ارادے اور اختیار سے میری منع کی ہوئی چیزوں سے رکتا ہے, یا اپنی فطرت سے مجبور ہو کر, جو اس کی فطرت ہے نا الٹ پلٹ ہونے والی, دل کی اس کی کیفیت, اس سے مجبور ہو کر اپنے حدود کو کراس کر لیتا ہے, شیطان کے بہکاوے میں آ جاتا ہے یا اپنے خواہشات کے پیچھے پڑ جاتا ہے. تو اللہ تعالیٰ دیکھنا چاہتا تھا, اور اللہ تعالیٰ کو معلوم تو تھا کہ یہ سب ایسے ہی ہوگا, ایز اٹ از ہوگا. تو اللہ تعالیٰ نے سب چیزوں کی آزادی دے دی, صرف ایک چیز منع کی. لیکن دیکھیں انسانی فطرت, اب تھوڑی دیر کے لیے یہاں پر یہ جو ولا تقربہ کا لفظ آ رہا ہے اس پر غور کریے کہ نہ تم جانا, ولا تقربہ, نا تم جانا حاضح شجرہ اس درخت کے قریب، ورنہ تم ہو جاؤ گے ظالموں میں سے۔ یہاں میں چاہتی ہوں کہ آپ اور میں غور کریں، ہمارے لیے بہت سوچنے کا مقام ہے کہ انسان کو وہی چیز اٹریکٹ کرتی ہے، وہی چیز اس کو پرکشش نظر آتی ہے، اور وہی چیز اس کو ٹیمپٹ کرتی ہے، جیسے وہ میگنیٹ ہوتا ہے نا، میگنیٹ کی طرح، جس سے اس کو منع کیا گیا ہے اس کا دل ادھر ہی چاہتا ہے۔ آپ دیکھیں کہ، اور مجھے ہمیشہ چھوٹی سی مثالیں کی یاد آتی ہے، جب اکثر کبھی کئی سالوں پہلے کی بات ہے جب انڈیا میں شاپنگ کرتے تھے، تو آپ دیکھیں کہ جب دکان والے، وہاں انڈیا میں تو ایسا سسٹم ہے نا کہ آپ کو کپڑا سامنے نکال کے بتاتے ہیں دکان والے، شاپ والے، ہے کہ نہیں، بتاتے ہیں اسی طرح سے، آپ کو آئیڈیا ہوگا۔ اب آپ کے پڑوس میں بھی کوئی فیملی آ کر بیٹھی ہے، وہ بھی کپڑے پسند کر رہی ہے، اب وہ جو شاپ کیپر ہے، جو کپڑے وہ بازو والوں کو بتاتے ہیں، تو آپ کا سارا دل اور سارا دھیان کہاں رہتا ہے؟ وہ بازو والوں کو بتانے والوں کپڑوں میں، ہے نا، یہ ایک نیچرل انسانی فطرت ہے۔ یہ آپ کو تجربہ ہوا کبھی ایسا کہ آپ کے سامنے اس نے کپڑوں کا ڈھیر لا کر رکھا ہوگا بتانے کے لیے، ڈفرینٹ قسم کے جو بھی آپ لینا چاہ رہے ہیں، لیکن آپ کا سارا دھیان کہاں ہے؟ وہ جو بازو والوں کو بتا رہا ہے، اور آپ کو ان کی بتائی ہوئی چیز ہی زیادہ پسند آتی ہے، ہے کہ نہیں؟ پھر اگر آپ شاپنگ کر کے گھر آ جائیں، اور آپ کی بہن بھی شاپنگ کر کے آئی ہو، یا آپ کے گھر والے شاپنگ کر کے آئے ہوں، آپ کو سامنے والے کی چیز زیادہ پسند آئے گی بہ نسبت اپنی چیز کے۔ تو یہ ایک انسانی فطرت ہے، یہ نیچرل ہے، انسان کے اندر رکھ دیا گیا ہے کہ وہ ٹیمپٹ بہت جلدی ہوتا ہے، اس کو ایسی چیزوں میں کشش نظر آتی ہے جو دوسروں کے پاس ہے، جو اس کے پاس نہیں ہے، جو اس کے اختیار سے باہر ہے، اور یہ انسانی فطرت ہے، جیسے کہ حضرت آدم اور حضرت حوا سے ہوا کہ ان کو اللہ تعالیٰ نے منع کیا تھا، اور وہ رک بھی گئے تھے، وہ نہیں جا رہے تھے، لیکن وہ شیطان کے بہکانے کی وجہ سے گئے۔ تو انسان کا نفس، اس کی خواہشات، پھر اوپر سے شیطان، یہ سب مل کر انسان کو کیا کرتے ہیں؟ وہ چاہتے ہیں کہ یہ انسان، یہ بندہ جو اللہ تعالیٰ نے جس کو پیدا کی اپنی عبادت کے لیے، اپنی فرمانبرداری اور اطاعت کے لیے، تو یہ تمام چیزیں مل کر اس کو اللہ تعالیٰ کی حدود کو پھلانگنے کی انسٹرکشنز دیتی رہتی ہیں۔ یعنی انسان کے اندر ایسی چیزیں پیدا ہوتی ہیں کہ وہ ان چیزوں کی طرف زیادہ رغبت رکھتا ہے، ان چیزوں کی طرف زیادہ کشش رکھتا ہے، یا اس کو کشش محسوس ہوتی ہے جو اللہ تعالیٰ کی منع کی ہوئی چیزیں ہیں۔ آپ قرآن اٹھا کر پڑھ لیجئے، آپ حلال اور حرام کی چیزیں دیکھیں، آپ دیکھیں چند چنندہ گنی چنی چیزیں ہیں جو حرام ہیں، ادروائز ساری کی ساری چیزیں، ہر چیز کا نام لے کر نہیں بتایا گیا، یعنی جو چیزیں حرام نہیں ہیں باقی وہ ساری کی ساری حلال ہیں۔ اصول الفقہ میں ایک جو رولنگ کہی جاتی ہے وہ ہے کہ کسی چیز کا مباح ہونا، یعنی اس کی اباحت آپ کے لیے، وہ مباح کر دی گئی آپ کے لیے، جب کوئی چیز حرام نہیں ہے تو اس کا مطلب، یعنی باقی ساری چیزیں حلال ہیں آپ کے لیے، جب پرٹیکولر نام لے کر اس کو حرام نہ کیا گیا ہو۔ تو انگلیوں پر گن سکتے ہیں جو حرام چیزیں ہیں ہمارے لیے، یا انگلیوں پر گن سکتے ہیں جو اللہ تعالیٰ کے حدود ہیں، جس کو ہمیں کراس نہیں کرنا ہے، جو ہمیں لمٹس بتائی گئی ہیں ہم انسانوں کی، ہم مسلمانوں کی۔ تو ان حدود کو، ان لمٹس کو، ان ناجائز چیزوں کو، ان حرام چیزوں کو ہم انگلیوں پر، فنگر ٹپس پر ہم گن سکتے ہیں۔ لیکن آپ دیکھیں کہ آج تمام انسانوں کا کیا حال ہے، خود مسلمانوں کا، بڑے بڑے لوگ آج کن چیزوں میں گرفتار ہیں اور کن چیزوں میں مبتلا ہیں، کہاں جانے کو دل چاہتا ہے؟ یعنی میرے اور آپ کے لیے غور و فکر کا مقام ہے کہ ہم سوچیں، ہر ایک اپنے اپنے لیول پر سوچے۔ ہمیں آنکھوں سے ایسی چیز نہیں دیکھنا ہے جو بے حیائی پر مشتمل ہو، ہے نا، لیکن آج یہ سوشل میڈیا اور یہ موبائل ہمارے ہاتھوں میں دیکھ کر ایک طرح سے ہمارے ایمان کا امتحان ہے۔ ایک فنگر ٹپ پر ڈپینڈ ہے آپ کے کہ آپ کس ویب سائٹ پر جاتے ہیں، کون سا چینل کلک کرتے ہیں، ہے نا، ہے کہ نہیں؟ تو آپ بتائیے کہ ولا تقربہ جو کہا گیا ہے، کیا یہ اللہ تعالیٰ کا حکم ہم سب کے لیے نہیں ہے کہ فلاں فلاں چیز جو اللہ تعالیٰ نے ہمارے لیے منع کر دی اس کے قریب نہ جانا؟ یہاں اللہ تعالیٰ یہ نہیں فرمایا کہ ناجائز ہے، حرام ہے، نہیں، یہ بھی نہیں فرمایا، بلکہ کیا کہا تھا کہ بس قریب نہ جانا۔ اس سے کیا پتہ چلتا ہے کہ ایون جو مومن ہوتا ہے نا، یعنی جو مسلمان اور مومن ہوتا ہے، وہ اللہ تعالیٰ کی حدود کے قریب بھی نہیں جاتا ہے، کیونکہ جب وہ اللہ تعالیٰ کی حدود کے قریب جائے گا تو بہت حد تک چانسز ہیں، پاسبلٹیز میں سے ہے کہ وہ حدود کراس نہ کر لے، وہ لمٹ کراس نہ کر لے۔ اس لیے کیا کہا گیا کہ حدود سے بھی دور رہو، تم قریب بھی نہ جاؤ ان حدود کے۔ اللہ تعالیٰ قرآن میں کہ تلک حدود اللہ فلا تقربوها، کہ یہ اللہ تعالیٰ کی حدود ہیں، تم ان کے قریب بھی نہ جاؤ۔ سبحان اللہ، ہمارے رب ہم پر کتنا مہربان ہے، آپ سوچیں کتنا ہمارے لیے وہ رحیم ہے، شفیق ہے، کتنا ہماری خیر خواہی ہے، اللہ تعالیٰ نے ہمارے لیے کتنی اپنے بندوں کے لیے کیسی اپنے اندر وہ رحم کا جذبہ رکھ دیا ہے کہ اللہ تعالیٰ فرما رہے کہ اے میرے بندے، تم قریب بھی نہ جانا، ورنہ تم خود نقصان اٹھاؤ گے، تم خود گھاٹے میں رہو گے، تم خود محروم ہو جاؤ گے اللہ تعالیٰ کی پھر نعمتوں سے۔ تو یہ آیت مجھے اور آپ کو غور و فکر کی دعوت دے رہی ہے۔ آپ سوچیں، ذرا غور کریں کہ ایسی کتنی چیزیں ہیں جہاں میں جو حدود ہے میں اس کے قریب جاتی ہوں، اس کے قریب جانے سے بھی رک جاتی ہوں. جو اللہ تعالیٰ نے حلال اور حرام چیزیں میرے لیے رکھی ہیں تو کہ میں ان حرام سے بچنے کی کوشش کرتی ہوں، اور اس میں سے ایک غیبت بھی ہے، حسد ہے، جلن ہے، کینہ ہے، معاف نہ کرنے کا جذبہ ہے، بہت ساری ایسی چیزیں جو اللہ تعالیٰ ناپسند فرماتا ہے، جو اللہ تعالیٰ اپنے بندوں میں پسند نہیں کرتا ایسی چیزوں کو دیکھنا، ایسی کوالٹیز کو دیکھنا. تو کیا میں ان تمام برائیوں سے بچنے کی کوشش کرتی ہوں جو میرے رب کو ناپسند ہے؟ اور اگر اتفاق سے غلطی سے میں چلی بھی گئی تو فوراً کیا میں پلٹ آتی ہوں؟ تو یہاں پر اللہ تعالیٰ نے فرمایا تھا کہ ولا تقربا ھذہ الشجرۃ فتکون من الظالمین، اگر تم نے یہ کر لیا، تم چلے گئے اس درخت کے قریب بھی چلے گئے تو تم ظالموں میں سے شمار ہو جاؤ گے. اور ظالم کون ہوتا ہے؟ یہ نہ سوچے کہ ظالم ہم بس ایک سمبول ہمارے ذہن میں آتا ہے، ظالم مطلب ظلم کرنے والا. ظالم کسی چیز کو اٹھا کر کہیں سے کہیں اور رکھ دینا، جو اس کی جگہ کا حق ہے اس کو وہ جگہ نہ دینا، یہ ظلم ہے. وضع شیء غیر محلہ، کہ کسی چیز کو اٹھا کر اس کی جگہ سے کہیں اور رکھ دینا، یہ ظلم ہوتا ہے. جی بالکل، جیسے یعنی اب دیکھیں جو الیکٹرک ساکٹ ہوتے ہیں، آپ نے دیکھا کہ بچہ ہمیشہ اسی میں انگلی ڈالتا ہے، یا وہیں جاتا ہے آگ کے پاس، چولہا آپ کا چل رہا ہو تو بچہ وہیں بار بار جائے گا. تو ایسے ہی ہوتا ہے، کیونکہ بچے کو نہیں معلوم نہ کہ وہ آگ ہے. تو ہم کو بھی یہ بات جاننا چاہیے، ہم تو بڑے ہیں، ہم تو شعور والے ہیں، کہ جو چیزیں حرام ہیں وہ ہمیں نقصان پہنچاتی ہیں، وہ ہمارے خود ہمارے شخصیت کے لیے، ہمارے اخلاق کے لیے، ہمارے کردار کے لیے، ہماری دنیا کے لیے، ہماری آخرت کے لیے نقصان دہ ہیں، وہ چیزیں ہارمفل ہیں ہمارے لیے وہ، تو ہم کیوں پھر اس کے قریب جائیں؟ تو دوسرا پوائنٹ ہمارا کیا تھا کہ بہت چھوٹی سی چیزیں ہمارے لیے ناجائز قرار دی گئی ہیں اور وہ ہماری انگلیوں پر گنی جا سکتی ہیں، تو ہم کیوں نہ ان انگلیوں پر گنی جانے والی چیزوں سے محفوظ رہیں اور بچے رہیں اور ان کے قریب بھی نہ جائیں؟ کیونکہ 99% چیزیں ہمارے دنیا میں، ہر چیز حلال ہے الحمدللہ، ہم انجوائے کر سکتے ہیں، ہم اللہ تعالیٰ کی جو قدرت کاملہ کی نشانیاں ہیں اس سے لطف اندوز ہو سکتے ہیں الحمدللہ. خالد بن ولید رضی اللہ عنہ کے بارے میں آتا ہے کہ اللہ تعالیٰ نے ان کو بہت دولت سے نوازا تھا، سبحان اللہ، کیونکہ وہ ہمیشہ جنگ میں بھی رہے، مال غنیمت بھی بہت آتا رہا، اور ان کے والد کی وجہ سے ان کو بہت زیادہ وراثت ملی تھی، بہت زیادہ مالدار تھے ان کے فادر. تو ان کے بارے میں آتا ہے کہ انہوں نے دنیا میں ایسی زندگی گزاری، ہر چیز سے لطف اندوز ہوئے بغیر گناہ کے، گناہ سے بچتے ہوئے ہر چیز سے فائدہ اٹھایا الحمدللہ. اللہ تعالیٰ نے دنیا میں جو بھی لذتیں نازل کی ہیں، اتاری ہیں، ان سب سے وہ لطف اندوز ہوتے ہیں. تو اللہ تعالیٰ منع نہیں کرتا ہے کبھی بھی، اللہ تعالیٰ نے یہ نہیں فرمایا کہ یہ چیز تمہیں اچھی لگتی ہے تو تم نہ کھاؤ، نہیں، کوئی چیز تمہیں مرغوب ہو، پسند ہو، حلال ہے، وہ ضرور کھاؤ. اپنے اوپر زبردستی ظلم نہ کرو، رہبانیت نہ اختیار کرو کہ اگر پسند ہے تو بھی نہ کھاؤ، اپنے نفس کو مارنا یہ اسلام ہمیں نہیں سکھاتا. الحمدللہ ہمارا دین بہت ہی خوبصورت، بہت نیچرل، فطری دین ہے ہمارا، انسانی فطرت کے تقاضوں کو پورا کرنے والا دین ہے. خود آپ دیکھنے کہ اللہ تعالیٰ فرما رہے کہ ہم نے لتسکنوا الیہا، ہم نے یہ جو جوڑے بنائے ہیں انسان کے سورہ روم میں، اللہ تعالیٰ فرماتا ہے کہ یہ جوڑے ہم نے اس لیے بنائے تھے کہ تم سکون حاصل کرو. تو ایک ہسبینڈ وائف کا تعلق جب آپس میں انڈرسٹینڈنگ ہو، سب کچھ، چاہے وہ ذہنی تعلق ہو، اخلاقی تعلق ہو، جسمانی تعلق ہو، جو سکون ہسبینڈ وائف کا ایک دوسرے کے ساتھ میں، یعنی جائز طریقے سے جو چیزیں حلال ہمارے لیے کی گئی ہیں، جو سکون اس میں ہے، وہ آپ کو حرام ذریعے سے نہیں ملے گا وہ سکون آپ کو. تو الحمدللہ آپ دیکھیں کہ اللہ تعالیٰ نے جائز چیزوں میں کتنا سکون رکھ دیا ہمارے لیے، ہمارے لیے سرور ہے، لذت ہے، خوشیاں ہیں الحمدللہ اس میں. تو کیوں پھر ہم ان چیزوں میں جائیں اور کیوں اپنے آپ کو زبردستی ظالموں میں شمار کریں؟ تو غور کریے اور سوچئے اور ایک احتساب کے لیے اپنے لیے وقت نکالیے. حاسبوا قبل ان تحاسبوا، اپنا حساب کتاب لیجیے اس سے پہلے کہ آپ کا حساب کتاب لیا جائے، کہ میں ایسی کتنی چیزیں ہیں جس سے میں قریب جاتی ہوں اور جس سے میں بچنے کی کوشش کرتی ہوں. تیسرا جو ہمارا آج کے ان آیتوں کا قابل غور پوائنٹ ہے، فَأَزَلَّهُمَا الشَّيْطَانُ عَنْهَا فَأَخْرَجَهُمَا مِمَّا كَانَ فِيهِ، شیطان نے ان کو بہلایا، پھسلایا اور اپنے ڈھب پر لے آیا، یعنی بہلا پھسلا کر. فَأَزَلَّهُمَا کا جو لفظ ہے وہ قابل غور ہے، زلہ کہتے ہیں متزلزل کر دینا کسی کو، ڈاواں ڈول کر دینا، بہلانا، پھسلانا، اپنے ڈھب پر لے آنا، سامنے والے کو اس طرح سے قائل کرنا کہ وہ آپ کے فیور میں ہو جائے، آپ کی بات ماننے کو تیار ہو جائے. تو شیطان نے کیا کیا کہ ان کو متزلزل کیا ان کے ارادے میں، ان کو بہلایا اور ان کو جھوٹی بات کہہ کر، غلط بات کہہ کر کہ یہ تو تمہیں جو درخت سے روکا گیا ہے نا، دراصل یہ تو تم اگر درخت کا پھل کھا لو گے اس کی وجہ سے تم ہمیشہ جنت میں رہو گے. تو ان کو غلط بات بتا کر اس نے اپنے ڈھب پر لے آیا. فَأَخْرَجَهُمَا مِمَّا كَانَ فِيهِ، یہ قابل غور ہے، تو اس نے ان دونوں کو نکلوایا جہاں وہ تھے. کہاں تھے وہ لوگ آپ مجھے بتائیے، جنت میں تھے کہ جہنم میں تھے؟ آدم اور حوا جنت میں تھے، ہے نا؟ سبحان اللہ، कि किसी का दिल चाहेगा जन्नत से निकलने को या वापस आने को। हम सब जानते हैं कि जन्नत ऐसी है, कभी इंशाल्लाह हमारे टॉपिक में वो एक टॉपिक भी रहेगा आगे चलकर। तो जन्नत में थे वो लोग, और आप देखिए दुनिया में हम जो बागात हैं, कभी कोई खूबसूरत मंजर आपने देखा होगा, जैसे भी आपको सामने नज़र आ रहा होगा, बहुत खूबसूरत पहाड़ी हो, ग्रीनरी हो, सामने पानी बह रहा हो, नदियाँ बह रही हों। अभी यहाँ हमारे खबर में झील बनी है, एक बहुत ही खूबसूरत झील उन्होंने बनाई है। हमेशा उस झील को देखकर अल्लाह सुबहान अल्लाह की कुदरत कामिला का एहसास होता है। सुबहान अल्लाह तआला ने जो नेचुरल चीज़ें रखी हैं, नहीं ग्रीनरी, खूब अच्छी ग्रीन कलर की घास बिछाई गई है, और पानी का कटाव उसको ऐसा बनाया गया, यानी कुछ टेढ़े मेढ़े अंदाज में इतना खूबसूरत वो कटाव है पानी का कि उसको देखकर ही खूबसूरती का एहसास होता है। और बार बार उसको देखकर यकीन जानिए यही एहसास होता है कि सुबहान अल्लाह जन्नत में नहरें कैसी होंगी, जो अल्लाह तआला ने बार बार जिक्र किया है कि जन्नतुन तजरी मिन तहतिहा अनहार खालिदीन फीहा अबदा, कि वो जन्नत जिसके नीचे नहरें बहती हैं जिसमें वो हमेशा रहेंगे। सुबहान अल्लाह, तो उस जन्नत से वापस आने का भला किसको दिल चाहेगा, कौन वहाँ से वापस आना चाहेगा। आदम अलैहिस्सलाम खुद तो नहीं चाहते होंगे वहाँ से वापस आना, लेकिन शैतान ने देखे कैसे उनको अपने उस जगह से निकलवाया, उतने खूबसूरत मकाम से निकलवाया। इस बात को महसूस करें और शैतान को अपना दुश्मन समझें, क्योंकि अल्लाह ताला क्या फरमा रहे हैं, वक़ुलना बे तो बादुकुम लिबादिन अदुम वलकुम फिल अर्द मुस्तक़र व मताउन इलाहिन, के अदुवन का लफ्ज़ आया है कि शैतान तुम्हारा दुश्मन है। और इंसान और शैतान एक दूसरे के दुश्मन है, क्यों? क्योंकि इंसान को अल्लाह ताला ने अशरफुल मखलूक़ात बनाया, उसके अंदर ये सोच पैदा की कि उसको अल्लाह ताला की इबादत करनी है, इन्हें उसको पैदा ही इसलिए किया गया कि वह अल्लाह ताला की बंदगी करे, अल्लाह ताला की इबादत करे। लेकिन शैतान जो हमारा अज़ली दुश्मन है, वो नहीं चाहता कि इंसान अल्लाह ताला की बंदगी करे, और वो नहीं चाहता कि इंसान जन्नत में जाए। आप मुझे बताइए, कभी आपको लगे कि कोई आपका दुश्मन है, आपको लगता हो दुनिया में ऐसा कि कोई आपका दुश्मन है, और तो कोई आपका दुश्मन है समझे, और वो दुश्मन आपसे तकाजा कर रहा हो और आपको कह रहा है कि आओ मैं तुम्हें अच्छी जगह ले जाता हूँ, लेकिन क्या आप उस पर भरोसा कर लेंगे, यकीन करेंगे उसकी बात पर, जबकि आपको मालूम है कि वो आपका जानी दुश्मन है, आपको हर तरह से नुकसान पहुँचाना चाहेगा? बिल्कुल भरोसा नहीं करेंगे ना। कि कभी दुश्मन को आपने खैर ख्वाह समझा है अपना? कभी नहीं। उस शख्स को तो बेवकूफ़ कहेंगे ना जो दुश्मन को अपना खैर ख्वाह समझता है। लेकिन ये कैसा हमारा दुश्मन है जो हमें हमेशा डिक्टेट करता रहता है। आज दुनिया में बहुत सारे लोग, और इवन हम मुसलमान भी, किसके कहने पर अमल करते हैं, बजाय अपने रब के कहने पर अमल करें, बजाय जो हमारे खैर ख्वाह हैं यानी अल्लाह और उसके रसूल, अल्लाह ताला ने हमारे लिए रसूल को भेजा अल्हम्दुलिल्लाह, तो अल्लाह और उसके रसूल की इताअत करने के बजाय, अल्लाह और उसके रसूल का कहना मानने के बजाय, हम किसकी बात मानते हैं आज ज़्यादा, किसकी चलती है आप बताइए? पूरी दुनिया में आज किसकी ज़्यादा चल रही है? शैतान की। जगह जगह हराम कामों का आप देख रहे होंगे एहतमाम। पहले इन्हीं जो चीज़ें वाकई में ख़राब थी तो उसको अब एक शान समझ लिया गया है, इन्हीं फ़ख्र की निशानी समझा जाता है इन सारी चीज़ों को, हर बुराई को इस तरह से समझा जाने लगा है। जैसे एक छोटी सी मिसाली मैं देख रही थी कि कुत्ते हम लोगों ने कभी नहीं देखे थे यहाँ पर अल्हम्दुलिल्लाह, और इंडिया में बिल्लियाँ मैंने कभी नहीं देखी थी घरों में किसी के अंदर, लेकिन अब दोनों जगह मुझे जो चीज़ नज़र आ रही है कि हर जगह जगह जहाँ जाओ, कॉर्निश पर अब आप बैठने जा रहे हैं वहाँ आपको पैट्स नज़र आएंगे, कुत्ते और बिल्लियाँ। मुझे तो वो लफ्ज़ बोलना भी बहुत वो लगता है। खैर बहरहाल, आप सोचें ज़रा, हम जैसे लोग जो हिंदुस्तान में रहते हैं या पाकिस्तान में भी रहते हैं, हम जैसे लोग जो कि अभी इतना स्ट्रगल कर रहे हैं, यानी हम अभी तरक्की याफ्ता नहीं हैं, सॉरी हम तरक्की याफ्ता ममालिक में शामिल नहीं, हम तरक्की पज़ीर ममालिक में शामिल हैं। हमारे यहाँ की आबादी यानी 50% से ज़्यादा, बल्कि 80% से ज़्यादा आबादी बिलो पॉवर्टी लाइन की ज़िंदगी गुजार रही है, जहाँ पर दो वक्त का खाना इतना मुश्किल है। क्या हम इस बात के काबिल हो सकते हैं, या इस यानी इतनी इस्तेआत है कि हम बिल्लियाँ पालें और उनके लिए फ़ूड आधा किलो चिकन रोज़ देकर आएं, और उनके लिए जो स्पेशल फ़ूड आता है बिल्लियों का जो बहुत महंगा मिलता है मार्केट में, वो ख़रीद कर लाएं? क्या इतने गरीब लोग हमारे यहाँ अल्हम्दुलिल्लाह आसूदा हाल ज़िंदगी गुजार रहे हैं कि आप अपनी बिल्लियों के लिए इतने 500 और 1000 रुपये का फ़ूड लेकर आएँ? मैं ये नहीं कह रही कि ये हराम है, ठीक है, यहाँ तक मत जाइए, इतना आगे मत जाइए, लेकिन क्या हम अफोर्ड कर सकते हैं एक मुसलमान होने के नाते? यानी इवन हम मुसलमान और इवन एक गैर मुस्लिम भी भूख से मर रहा है, ये बेचारा परेशान है, तो क्या हमारा दिल गवारा करेगा कि हमारी बिल्ली को तो हम 500 रुपये का चिकन और वो फूड डालें और वो बेचारे को मरने के लिए एड़ियाँ रगड़ने के लिए छोड़ दें? तो जो था ना खूब वही खूब तर हुआ। शैतान ने हमें कैसे बहकावे में डाल दिया, यानी कैसा हम जाने अनजाने तौर पर कैसे कामों में इन्वॉल्व होते चले जा रहे हैं। वो दुश्मन है ना हमारा, वो तो हमको इस तरह से इन्वॉल्व करेगा इन चीज़ों में, वो हमें अपने ढब पर ले आएगा, हमें जन्नत से निकलवाने के लिए, हमें जन्नत में आला मुकाम पाने के लिए वो हमको पीछे खींचता जाएगा। वो हमारी पीछे से पीठ पकड़ कर खींच रहा है और हमें जन्नत में जाने से रोक रहा है हर हाल में, लेकिन हम है कि उसी की बात माने जा रहे हैं। कहते कि हाँ भाई शैतान, तुम तो हमारे माँ बाप हो, तुम तो सब कुछ हो, तुम जो कहोगे हम सब मानेंगे। वो कभी भी आपको गुनाह को गुनाह करके नहीं दिखाएगा, बल्कि ज़ुय्यन लहुम शैतानु आमालहुम, के शैतान ने उनके सामने उनके आमाल मुज़य्यन, खूबसूरत करके बता दिए, निखार कर और खूबसूरत बनाकर बताए हैं, जिसको हम मेकअप कहते हैं ना, जीनत। तो शैतान गुनाहों को टेम्प्ट करके हमें बताता है। इसी तरह इंटरेस्ट आप देख लीजिए, कितने आराम से हम लोन ले लेते हैं। कहते हैं कि घर बनाने के लिए लोन पास करना है, इतने आराम से, जबकि पैसे पर पैसा देकर सूद लेना या सूद देना दोनों भी हराम है, और यही असल सूद है असल में देखा जाए तो, लेकिन हमें कोई परवाह नहीं है इसकी। आराम से सूद से पैसा लेकर या बैंक से लोन लेकर चीज़ें खरीदते चले जाते हैं, खरीदते चले जाते हैं। ये जो हमारी ख्वाहिशें थे वो ख़त्म होने का नाम ही नहीं लेती। दुश्मन की बात मान लेना, क्योंकि शैतान को सूद बहुत पसंद है। अल्लाह ताला खासतौर से जब सूद की आयत आई ना, ये तखब्बत हो शैतान के, इन्हें सूद लेने वालों के बारे में अल्लाह ताला ने फरमाया कि शैतान ने उनको छू कर बावला कर दिया है, खपती बना दिया है, पागल बना दिया है। सोचे ज़रा, स्पेशल सूद के लिए ही अल्लाह ताला ने शैतान का लफ्ज़ इस्तेमाल किया कि शैतान ने छू कर उनको बावला कर दिया है। तो शैतान छू रहा है आपको दिन रात, शैतान आपको अपने डिक्टेट कर रहा है अपने हिसाब से, और हमें क्या आंखें बंद करके, हाँ शैतान तुम तो हमारे बड़े अच्छे दोस्त हो ना, तुम तो हमें हमेशा अच्छाई की तरफ ले जाओगे, लिहाजा हम तुम्हारी बातें आंखें बंद करके मानेंगे। कोई एक चीज़ नहीं, आप गौर फिक्र के लिए आपको दावत दे दी गई है। आप अभी बहुत, इसमें बहुत सारे पॉइंट्स हैं, कौन कौन सी ऐसी चीज़ें हैं जो नाजायज़ हैं, जो अल्लाह ताला की तरफ से मना है, या जो फजूल खर्ची में और इसराफ़ में आती हैं, जो वक्त के ज़िया, इन्हें वक्त को ज़ाय करने में आती हैं, वो आज हम कर रहे हैं हमारे दुश्मन के कहने की वजह से। दुश्मन को दुश्मन तो माने कम अज़ कम, यानी इतना तो हमारे अंदर शऊर होना, इतने भी हम अपने आप को बेवकूफ़ ना बना लें, इतने भी नादान ना हम बन जाएं कि दुश्मन को दुश्मन भी ना समझें, फिर क्या फ़ायदा हमारी अकल का। तो दुश्मन को दुश्मन तो समझे, और कौन है हमारा सबसे बड़ा दुश्मन? एक जगह नहीं, कुरान में अल्लाह ताला ने कई जगह अदुव का लफ्ज़ इस्तेमाल किया है शैतान के लिए, इंसान और शैतान के लिए। तो उस दुश्मन को दुश्मन माने और दुश्मन समझें, ताकि उसकी चालों से महफूज रह सकें, उसके बहकावे में ना आए। अच्छा ठीक है, जब हम शैतान की बात नहीं मानेंगे तो फिर हम किसकी बात मानेंगे, बताइए? लाजमी तौर पर फिर हम कहाँ जाएंगे, किसकी तरफ देखेंगे? सुबहानअल्लाह, अल्लाह और उसके रसूल की तरफ, कुरान की तरफ हम आएँगे, हदीस की तरफ हम रुजू करेंगे। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत आज पूरी की पूरी हमारे सामने मौजूद है अल्हम्दुलिल्लाह। क्या हलाल है, क्या हराम है, रसूल अकरम ने फरमाया कि जो चीज़ तुम्हें शुबे में मुब्तला कर दे वही तो गुनाह है, जो तुम्हारे दिल में खटके उससे भी तुम दूर रहो। तो मेरे हाल, दुश्मन को दुश्मन समझिए, थर्ड पॉइंट था हमारा। और लास्ट जो हमारा पॉइंट है वह है, वलकुम फिल अर्द मुस्तकरुन व मताउन इला हीन। ये बात भी हमको शैतान ही ने भुलाई है असल में, लेकिन ये इतनी अहम बात है, और ये सारा दारोमदार हमारी पूरी ज़िंदगी का इन्हिसार इसी बात पर है। अगर ये एक बात और ये एक पॉइंट हमारी समझ में आ जाए, यही तो तदब्बुर और गौर फिक्र का नतीजा है, यकीन जानिए, कि इंसान को अपनी ज़िंदगी का मकसद और उसका असल डेस्टिनेशन पता चल जाए। जब हमको मालूम है कि हमारा असल ठिकाना यहाँ नहीं, यानी दुनिया में नहीं, कहीं और है। जैसे कि मिसाल के तौर पर आप लोग जानते होंगे, आप कहीं किसी के घर जाते हैं मेहमान बनकर, किसी के घर गए दो चार दिन रहने के लिए, किसी कोई दूसरे शहर में गए, वहाँ कहीं शादी है या कोई तकरीब जो भी है, बहरहाल मिलने के लिए आप गए। आप अपना जो बैग का सामान है, क्या आपको घर वालों से कहते हैं कि भाई तुम अपने सामान हटाओ यहाँ से, मैं मेरा सामान रखना चाहती हूँ? ऐसा कभी हुआ कि आप वो जो वहाँ के रहने वाले हैं, घर के रहने वाले, कभी ऐसा हुआ कि आप कहें कि भाई अपना सामान हटाओ, पूरा कमरा मेरे लिए खाली कर दो, पूरी कैबिनेट मेरे लिए खाली कर दो, अब मैं तो यहीं ठिकाना बना रही हूँ? ऐसा होता है कभी? भला नहीं हो सकता ऐसा, क्योंकि आपको मालूम है कि जिनके घर आप गई हैं ये उनका घर है, वो इस घर के मालिक है, वो हमेशा यहाँ रहेंगे। मुझे तो दो चार दिन मिलकर क्या करना है, वापस चले जाना है ना, हम अपने घर वापस आ जाते हैं। तो सेम यही रूल अप्लाई होता है हमारी ज़िंदगी पर। अल्लाह ताला ने हमको पहले ही बता दिया था कि असल ठिकाना तो आदम अलैहिस्सलाम का जन्नत था, यह है आदम और हव्वा का और उनकी पूरी ज़ुर्रियत, कि असल ठिकाना कौन सा है, जन्नत है। लेकिन अब इंसान अपने आमाल से चाहे तो जन्नत को चूज़ करे, चाहे तो जहन्नम को चूज़ करे, उसको इरादे और इख्तियार की आज़ादी दे दी गई। लेकिन जब उसको दुनिया में भेजा गया तो अल्लाह ताला फरमाया कि फिल अर्द मुस्तकरुन व मताउन इलाहिन। मुस्तकर ठिकाने को कहते हैं, या जाय करार, जहाँ इंसान रहता है। तो यहाँ पर तुमको ठहरना है, रहना तो है तुमको दुनिया में, ऐसा नहीं कि रहना नहीं है, क्योंकि ऐसी दुनिया की ज़िंदगी पर डिपेंड है तुम्हारी आखिरत की ज़िंदगी। जो कुछ तुम यहाँ करोगे इसी का फल तुम वहाँ पाओगे, जन्नत या दोज़ख़ की सूरत में। तो तुम्हारे लिए एक ठिकाना है यहाँ पर, एक जाय करार है तुम्हारे लिए दुनिया में। दुनिया की ज़िंदगी में ज़िंदा रहते हुए भी जाय करार है और कब्र में भी जाय करार है, यानी एक वक्त मुकर्रर तक के लिए आलम बरज़ख़। क्योंकि अब नूह अलैहिस्सलाम के वक्त के लोग जो मौत यानी वफ़ात हुई होंगी, जिनकी जब से कब तक वो कब्र में है, आलम बरज़ख़ में, तो तुम्हारे लिए दुनिया में ज़िंदा रहने की एक जगह है, एक वक्त मुकर्रर है, और एक आखिरत में जाने से पहले की जगह है, यानी आलम बरज़ख़ की, कब्र की। तो एक मुस्तकर है, मताउन भी है, तुम्हारे लिए फ़ायदा उठाना, फ़ायदा बरतना भी है इस दुनिया में, इलाहीन एक वक्त मुकर्रर तक। यानी तुम हमेशा के लिए नहीं भेज दिए गए हो मेरे बंदो, तुम इस बात का ख्याल रखो और इस बात को जहन में ताज़ा रखो कि तुम इस दुनिया में हमेशा के लिए नहीं भेजे गए हो। ना तुम हमेशा दुनिया में रहोगे, ना ही तुम हमेशा आलम बरज़ख में रहोगे। एक दिन कब्रों से उठकर तुम्हें हमारे सामने मैदान हश्र में जमा होना है, तुम्हारा हिसाब किताब होगा, और फिर तुमको तुम्हारी जो असल जाय करार है वो दे दी जाएगी। भला कभी ऐसा हुआ कि मुसाफिर बीच रास्ते में बैठ गया हो अपना सामान लेकर के, अब मुझे तो ये रास्ते के मंज़र बहुत ही खूबसूरत नज़र आ रहे हैं, अब मुझे तो आगे जाना ही नहीं है। कभी ट्रेन से उतर कर आप रास्ते में उतर जाते हैं जंगलों में, पहाड़ों में, हालांकि वो पहाड़ियाँ कितनी खूबसूरत नज़र आती हैं। स्पेशली आपने देखा होगा जब आप मुंबई से आगे जाते हैं तो वहाँ पर सारी पहाड़ी इलाके हैं, बहुत खूबसूरत पहाड़ियाँ और नदियाँ नाले हैं वहाँ पर, तो इतनी ग्रीनरी नज़र आती है, बहुत ज़्यादा बहुत ही खूबसूरत मकामात नज़र आते हैं। लेकिन क्या कभी हुआ कि आपने कहा कि ट्रेन को रोका हो और वहाँ से उतरकर वहीं बैठ गए हो? कभी ऐसा नहीं हुआ। आप कहाँ जाना चाहते हैं? अपनी मंजिल मकसूद पर पहुँचना चाहते हैं जी, जो आपका डेस्टिनेशन है वहाँ उतरेंगे आप। तो आज हम दुनिया में, इस दुनिया के खूबसूरत मनाजिर में खोकर क्यों दुनिया के बंदे बन गए हैं? हमें इस बात का एहसास क्यों नहीं है कि मुझे यहाँ इस दुनिया को छोड़कर एक दिन आगे अल्लाह ताला के पास जाना है और मुझे अपनी इस दुनिया की ज़िंदगी का हिसाब किताब देना है? ये तो मेरी जाय करार है ही नहीं, मुझे तो यहाँ रहना है ही नहीं। मैंने अपने उस आखिरत के घर के लिए क्या डेकोरेशन किया है, उस आखिरत के घर को खूबसूरत और खुशनुमा बनाने के लिए, वहाँ की लग्जरियस लाइफ के लिए मैंने क्या आमाल तैयार किए? क्या मैं इस दुनिया की ज़िंदगी के लिए जी रही हूँ या मैं आखिरत के लिए जी रही हूँ? तो वाकई में आप देखें कि ये बात का हमें एहसास होना चाहिए और हमें इस बात का एहसास रखना चाहिए कि ये दुनिया में हमें हमेशा नहीं रहना है। हम इस दुनिया में थोड़े दिन के लिए आए हैं, थोड़े दिन के लिए रुके हैं, और एक दिन हमें यहाँ से भी लौट कर जाना है। तो जब हमको यहाँ हमेशा नहीं रहना है, कहते हैं ना कि जगह जी लगाने की दुनिया नहीं है, ये इबरत की जा है, तमाशा नहीं है। तो ये इबरत का मुकाम है। मानते आप देखिए, दुनिया में जितने लोग आए, चाहे वो बड़े बड़े पैगंबर रहे हों या बड़े बड़े बादशाह रहे हों, सब लौट कर गए या नहीं गए? इन्हें सब की मौत वाकई हुई नहीं हुई? हुई ना। तो हम भी दुनिया में, हमको हमेशा नहीं रहना है, हमेशा रहने के लिए नहीं आए हम दुनिया में, बल्कि हमको लौट कर जाना है जो हमारा असल मुकाम है, जहाँ से हमको शैतान ने निकलवाया था, जो हमारा असल मुकाम है। आप देखें कि आदम अलैहिस्सलाम को भी जन्नत से शैतान ने निकलवाया था, और आज हमको भी, यानी आदम अलैहिस्सलाम की ज़ुर्रियत को भी शैतान जन्नत से दूर करने में लगा हुआ है। उसकी यही ख्वाहिश है कि कोई भी लोग जन्नत में ना जाए, सब लोग शिर्क करें, गुनाह करें, ताकि सब जहन्नम के मुस्तहिक बने। क्योंकि वो तो खुद रांधे दरगाह हुआ ना, वो तो खुद लानत ज़दा करार पाया, उसको तो अब जन्नत में जाना नहीं है, उसको मालूम है कि इसका ठिकाना जहन्नम है। तब वो चाहता है कि उसके साथ साथ सब भी जहन्नम में जाएं। और वही वाला मामला है ना कि हम तो डूबेंगे सनम, साथ तुमको भी ले डूबेंगे, ये शैतान का मामला है। तो वो अपने साथ सब जहन्नम में ले जाना चाहता है, लेकिन हम उसको अपना दुश्मन समझें, उसकी चालों को समझें और उससे बचने की कोशिश करें। आप देखें कुरान की एक एक आयत हमें कितनी गौर फिक्र की दावत देती है। अगर हम तदब्बुर करें और तफक्कुर करें तो एक एक आयत में हमारे लिए कितने सबक मौजूद है। सुभान अल्लाह, हमें एहसास होता है इस बात का कि हम तो कुरान को कितना ऊपरी ऊपरी पढ़ते हैं ना, उसकी गहराई में जाते ही नहीं हैं हम। तो इस किताब को अपने दिल पर महसूस करें, इस किताब को सोज़े जहाँ बना लें, उसको पढ़कर समझने की कोशिश करें, उसमें गौर फिक्र करें, तदब्बुर करें। ये आयत हमें तफक्कुर और तदब्बुर की दावत दे रही है, अल्हम्दुलिल्लाह हमें खींच रही है अपनी तरफ, हमें कह रही है कि तुम गौर फिक्र करो। तो इस किस्से आदम और इब्लीस में हमारे लिए बहुत सबक है। वैसे भी हमेशा से आदम अलैहिस्सलाम का किस्सा और ये इब्लीस का वाक़या, इसमें हमारे लिए कई सबक हमको मिलते हैं, बहुत सारे सीखने की चीज़ें हैं, बहुत सारी बातें ऐसी हैं जो सीखने के काबिल हैं। लेकिन आज जो हमने टॉपिक चुना था वो ये था कि दुश्मन को दुश्मन तो हम समझें, और जो हस्बैंड वाइफ का एक कॉन्सेप्ट हमको दिया गया है, एक ख़ानदान का, एक घर का, एक फैमिली का, जो किसी भी सोसाइटी की तरक्की जिस पर डिपेंड है, तो उसकी अहमियत को समझने की कोशिश करें कि ख़ानदान को बचाएं, ये यूनिट सबसे इम्पॉर्टेंट है, उसकी अहमियत को हम समझें, उसको बचाने की कोशिश करें। ہم اپنے بیٹوں کو بھی اور بیٹیوں کو بھی صحیح تعلیم و تربیت دیں کہ وہ آگے اپنے زوج کا خیال رکھنے والے بنیں تاکہ ان کی جو فیملی لائف ہے ڈسٹریکٹ نہ ہوں. کیونکہ شیطان سب سے زیادہ خوش اصل میں اسی پر ہوتا ہے کہ وہ اپنا تخت پانی پر لگاتا ہے اور سارے شیطانوں سے خبریں وصول کرتا ہے, رپورٹ وصول کرتا ہے. جب ایک شیطان آ کر کہتا ہے, اس کو رپورٹ دیتا ہے کہ میں نے دو میاں بیوی میں اتنی لڑائی جھگڑا کروایا یہاں تک کہ دونوں میں سپریشن ہو گیا, تو وہ اٹھ کر اس کو گلے سے لگا لیتا ہے اور کہتا ہے کہ یہ ہے اصل میرا جانشین, یعنی جس نے دو میاں بیوی میں جدائی ڈال دی. تو آپ دیکھیں کہ شیطان سب سے زیادہ خوش ہوتا ہے ہسبینڈ وائف کے تعلقات کو خراب کر کے. تو اس بات کو ہم سمجھیں کہ ہمارے دشمن کی چالوں کو ہم سمجھیں, اس فیملی یونٹ کو محفوظ رکھنے کی کوشش کریں اور ان چیزوں کے قریب نہ جائیں جو شیطان انسان کو لے جانا چاہتا ہے جس طرف, بلکہ اس سے بچنے کی کوشش کریں, کیونکہ ہمیں اپنا رب اپنی رحمت اور مغفرت کی طرف بلاتا ہے جبکہ شیطان ہم کو ڈر میں مبتلا کرتا ہے. تو اللہ تعالیٰ مجھے اور آپ کو توفیق دے, اللہ تعالیٰ ہمیں غور و فکر کی صلاحیت عطا کرے کہ ہم اللہ تعالیٰ کی آیات میں غور و فکر کر سکیں اور سمجھ بوجھ سکیں, تاکہ ہمارے اندر یا ہمارے اوپر مزید روشنی کے دروازے کھلیں اور ہم اس کو اپنی عملی زندگی میں نافذ کر سکیں. آمین. بارک اللہ فیکم, جزاکم اللہ خیرا. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.